الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا، وقال الله تعالى في مقام آخر: وقولوا قولا سديدا. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. آداب زندگی کے اندر آج جو ہم نے بات کرنی ہے وہ ایک بہت ہی زیادہ اہم چیز کے متعلق، اور وہ ہے کہ گفتگو کے آداب، زبان کے آداب. یہ ہماری شریعت کا ایک بہت ہی زیادہ اہم موضوع ہے، بہت ہی اہم ٹاپک ہے، کیونکہ شریعت کا تعلق، دین کا تعلق، اللہ تعالیٰ کی رضا کو حاصل کرنے کا تعلق ہمارے جسم سے ہے. ہمارے جسم سے جو اعمال نکلتے ہیں وہی اللہ تعالیٰ کی رضا یا ناراضگی کا سبب بن جاتے ہیں. اور جسم کے اندر جو سب سے اہم آرگنز ہیں اس میں ہمارے چہرے کے اوپر تین ایسے آرگن ہیں جو سب سے اہم ہیں: ہماری آنکھیں، ہماری زبان، ہمارے کان. یہ ہمارے جسم کے سب سے اہم آرگن ہیں، اور اگر ہم دیکھیں کہ صبح سے شام تک جو اعمال ہمارے جسم سے نکلتے ہیں، جو ڈیڈز نکلتے ہیں، جو کام نکلتے ہیں، جو ہم کام کرتے ہیں، تو سارے باقی جسم کے اعمال ایک طرف اور ان تینوں کے اعمال ایک طرف. انسان ہر وقت کچھ دیکھ رہا ہوتا ہے، کچھ نہ کچھ اکثر بات کر رہا ہوتا ہے، کچھ نہ کچھ سن رہا ہوتا ہے، اور یہ تین ایسے آرگنز ہیں جن کا تعلق ڈائریکٹلی انسان کے قلب سے ہے، روحانی قلب سے، جو کہ روح کا بادشاہ ہے. جیسے حدیث پاک میں آتا ہے کہ انسان کے جسم میں ایک چیز ہے، ایک لوتھڑا ہے، اگر وہ سمجھ جائے تو انسان سمجھ جاتا ہے، اگر وہ بگڑ جائے تو انسان بگڑ جاتا ہے، وہ انسان کا قلب ہے. یہ آپ صلی اللہ علیہ وسلم نے بتایا. اب یہ کیسے بگڑتا ہے، کیسے سنورتا ہے؟ اس کے تین ان پٹس ہیں، اور وہ یہ تین یہی ہیں: آنکھیں، کان، زبان. یوں سمجھے کہ ایک کمرہ ہے جس کی تین کھڑکیاں ہیں، اور اس کے اندر سے اگر گند آنا شروع ہو جائے تو پھر اس کمرے کے اندر بھی گند بھر جاتا ہے، اور اگر ان کو بند کر دیا جائے، گند کا دروازہ بند کر دیا جائے، تو پھر وہ اور اندر گھر کی صفائی کی جائے، اس کمرے کی صفائی کی جائے، تو وہ کمرہ تب چمک جاتا ہے. تو اسی طرح ہمارا قلب ہے کہ ایک طرف ذکر اللہ کی اس کے اندر صفائی ہوتی رہے، نور آتا رہے، اور اوپر سے یہ دروازے بند کر دی جائے گناہوں کے حساب سے، کہ آنکھوں کے گناہ ختم کر دیے جائیں، کانوں کے گناہ ختم کر دیے جائیں، زبان کے گناہ ختم کر دیے جائیں، تو وہ کھڑکیاں بند ہو گئیں اور اندر ذکر اللہ سے صفائی ہوئی، تو پھر اس کے اندر نورانیت، انوارات آنے شروع ہو جاتے ہیں اس قلب کے اندر. تو جب وہ قلب سنورتا ہے اور اس کے وہ انوارات سے بھرتا ہے، تو تب اللہ تعالیٰ کی معرفت نصیب ہوتی ہے، تب انسان کو اللہ تعالیٰ کی محبت نصیب ہوتی، حقیقت نصیب ہوتی. اور اگر یہ نہ ہو، یعنی کہ نہ ذکر اللہ کی کثرت ہو اور نہ ان تین چیزوں کا استعمال صحیح کیا جائے، آنکھوں کانوں کا، تو پھر یہ قلب نہیں سنورتا. یہ قلب کے اندر گند بھرا رہتا ہے، اور وہ گند کیا ہوتا ہے؟ وہ یہی دنیا کی محبت، غیر کی محبت، کبھی کسی کا خیال، کبھی کسی کا خیال، پھر نہ انسان کی آنکھیں قابو میں، نہ سوچ قابو میں، نہ انسان کی کیفیات قابو میں. تو یہ ایسی اہم چیز ہے، تو جس نے دل کو سنوارنے کی محنت کرنی ہے اس کو یہ کرنا پڑے گا. ایک طرف قلب میں ذکر اللہ کی کثرت سے نور بھرنا، اوپر سے ان کھڑکیوں کو، گناہوں کی کھڑکیوں کو بند کرنا، آنکھوں، زبان اور کان کا صحیح استعمال کرنا، پھر دیکھ اس کی زندگی کیسے بدلتی ہے. دیکھنے میں ظاہر میں ہی 6 فٹ کا انسان ہوگا لیکن وہ اندر سے بالکل ہی فرق ہوگا. ہمیں جو جتنے بھی دنیا میں انسان نظر آتے ہیں وہ ظاہر میں ایک ہی طرح کے ہوتے ہیں, آنکھ کان ناک ہاتھ پیر والے, لیکن اندر وہ سب فرق ہوتے ہیں. کوئی کچھ سوچ رہا ہے, کوئی کچھ سوچ رہا ہے, کوئی گناہوں کی بات ہے سوچ رہا ہے, کوئی اللہ کی محبت کی بات ہے سوچ رہا ہے, کسی کا اللہ سے تعلق اندر سے جڑا ہوتا ہے, کسی کو اللہ پہ یقین ہی نہیں ہوتا. تو یہ ساری اندر سے انسان ڈفرینٹ ہوتے ہیں, ظاہر میں سب دیکھنے میں ایک جیسے. تو اندر سے انسان سب بنتا ہے جب وہ قلب نورانی ہو جائے اور آنکھوں کانوں زبان کا صحیح استعمال شروع ہو جائے. اب اس میں بھی زبان کا استعمال یہ بہت زیادہ اہم ہے. اس پہ جتنا بولا جائے, جتنا سوچا جائے, جتنی بات کی جائے وہ کم, اور اس میں اتنی غفلت ہے کیونکہ یہ بہت کامنلی یوز چیز ہے, بہت کامن یوز ہوتی ہے, اس لیے اس کا غلط استعمال ہی اتنا ہی زیادہ ہوتا ہے. اور اس میں ٹریننگ کی ضرورت ہے, ٹریننگ حاصل کرنے کی بھی ضرورت ہے اور اپنے آپ کی ٹریننگ کرنے کی بھی ضرورت ہے. تو اللہ تعالیٰ نے قرآن میں جگہ جگہ اس بات کو کی اہمیت دلائی کہ بات صحیح کرو, جیسا ابھی آیت پڑھی وقول قولا سدیدا, کہ بات سیدھی کہا کرو, صحیح کہا کرو. اور اتنی سی اللہ تعالیٰ نے بات کی لیکن آگے یہ کہا کہ اس سے کیا ہوگا, تمہارے کام سنوریں گے اور تمہارے گناہ معاف ہوں گے. تو اب یہ کیا زبان کا استعمال صحیح استعمال ہے, اس کے متعلق بہت مختصر طور پہ ذکر کرنا ہے, ورنہ اس کا ہر پوائنٹ لینا موضوع ہے. تو پہلی چیز, بولتے ہوئے انسان کو یہ سوچنی چاہیے کہ جیسے اللہ تعالیٰ نے کہا بات سیدھی اور صاف صحیح کیا کرو, اس میں ایک معنی اس کا یہ ہے کہ بات بالکل ڈائریکٹلی سیدھی ہونی چاہیے, اس میں کوئی ایمبیگوٹی نہیں ہونی چاہیے کہ اگلے کو ایک میسج کمیونیکیٹ ہو جائے کہ یہ بات کی جا رہی. ورنہ کئی بار انسان اگر اس کے اندر منافقت ہو, اس کے اندر ہپوکریسی ہو, تو وہ ایسی بات کرتا ہے اس کے 2-3 مینگ نکل آتے. اب وہ ظاہر میں کچھ اور کہہ رہا ہوتا ہے, دل میں کچھ اور ہوتا ہے. تو یہ صحیح مسلمان کا طریقہ نہیں زبان کا صحیح استعمال. یہ بات بالکل صاف ستھری اور سیدھی ہونی چاہیے کہ یہ سٹیٹمنٹ ہے اور اس کو آگے اگلے کو پیغام پہنچے. اور بات پوری کمیونیکیٹ ہو جائے, مطلب کیا کہ جب میں بول رہا ہوں تو ایک تو یہ کہ بالکل سٹیٹمنٹ ایسی ہو کہ بات کمیونیکیٹ ہو. اس کی مثال اس طرح سمجھے کہ ایک شخص کہے کہ فلانے شخص نے یہ کیا ہے, فار ایگزامپل اس شخص نے یہ کام کیا. اب جو میں نے یہ سٹیٹمنٹ کہی تو اب کیا اس میں مجھے 100% یقین ہے کہ ایسا ہے, یا اس میں 50% یقین ہے کہ ایسا ہے, کیا میں نے اگلے کو پیغام پہنچایا ہے یا اسے کنفیوز کر دیا ہے. اب یہ سٹیٹمنٹ نہیں کی ہے لیکن اس کی ان بیسس پہ یہ بات بدل جائے گی. لیٹس سپوز مجھے شک ہے کہ اس نے کام ایسے کیا ہے یا کوئی گناہ کا کام کیا اور میں اگلے کو ایک سٹیٹمنٹ دے رہا ہوں. اب میری سٹیٹمنٹ سے اگلا بندہ شک پہ پڑ جائے گا, کنفیوز ہو جائے گا کہ واقعی ایسی بات ہے یا نہیں بات ہے. تو کہنے کا مطلب یہ کہ سٹیٹمنٹ ایسی ہونی چاہیے کہ جس سے اگلے کو پورا پیغام پہنچے. اگر مجھے یقین ہے تو میں اگلے کو کہوں, اگر مجھے یقین نہیں ہے تو میں اس بات کو نہ کروں جب تک مجھے یقین حاصل نہ ہو جائے. یا اس کا دوسرا معنی یہ ہے کہ بات کو صحیح اور مکمل کرو, کہ مطلب یہ کہ ایسی بات نہ ہو کہ جس سے دوسرے کو پورا میسج نہ ملے. کہ میں کہوں کہ فار ایگزامپل کہ میں 5 منٹ میں آتا ہوں, فار ایگزامپل میں یہ بات کروں. اب مجھے پتا ہے کہ بیک آف دا مائنڈ کے یہ کام جو جس کے لیے میں جا رہا ہوں 15-20 منٹ لگیں گے اس میں, لیکن میں اگلے کو صرف ایسے کہہ رہا ہوں کہ 5 منٹ کے اندر میں آ رہا ہوں. تو اس سٹیٹمنٹ سے اگر وہ مجھ پہ یقین کرتا ہے تو کہے گا اس نے کہا ہے 5 منٹ, تو ٹھیک ہے گھڑی دیکھے گا تو 5 منٹ تو مارجن آف ایرر ہیومن ایرر کا دے دے, 7 منٹ لگ جائیں گے, 8 منٹ لگ جائیں گے. تو اس مطابق وہ ڈیسیجن لے لے گا کہ ٹھیک ہے میں اگلا کام ابھی نہیں شروع کرتا, اس نے 5 منٹ میں آ جانا ہے. تو اس نے ڈیسیجن لے لیا, اب اگلا بندہ 20-25 منٹ بعد آ رہا ہے, اس کا کتنا ٹائم اس نے ویسٹ کر دیا. تو اس طرح اس کو کہے کہ 5-7 منٹ کا کام ہے, یہ 20-25 منٹ کا کام ہے, 5 منٹ نہ کہیں. اور اگر اس طرح کی سٹیٹمنٹ ہم اپنی زندگی میں نکالنی شروع کریں, وہ کتنی نکل آتی ہے, 1 سیکنڈ میں آتا ہوں میں, بس تھوڑی دیر میں آتا ہوں, یہ تھوڑی دیر, یہ ایک اچھی ایگزامپل. یہ جو کہنا اگلے کو تھوڑی دیر میں آتا ہوں, سٹیٹمنٹ دے دی نہیں, کیا مطلب تھوڑی دیر کا, अब उसकी नजर में थोड़ी देर अपॉइंटमेंट हो सकते हैं, आपकी नजर में थोड़ी देर आधा घंटा हो सकता है, ये सही बात नहीं है। ये जो कौलु कौलन सदीदा है कि साफ सुथरी और डायरेक्ट बात करो, ऐसी बात जिससे पूरे मायने कम्युनिकेट हो, ये उसके अंदर नहीं आती, एम्बिगस बात है। क्या मतलब है थोड़ी देर का, 5 मिनट 10 मिनट 15 मिनट, उसने अगला फैसला करना है कि मैं इधर से उधर चला जाऊं, मैं ये काम कर लूं, मैं क्या कर लूं। तो स्टेटमेंट बहुत क्लियर होनी चाहिए कि मैं 5 से 10 मिनट के में आना आऊंगा, मैं 15 से 20 मिनट के में आऊंगा, मैं आधे घंटे में आऊंगा। और कई बार होते इंसान को क्लियर ही नहीं होता कि मैं कितनी देर मुझे लगेगी, तो फिर उसने कहे कि बता दे कि मेरा अंदाजा है कि आधे घंटे में आऊंगा, लेकिन हो सकता है ज्यादा भी लग जाए, हो सकता है कम। स्टेटमेंट बिल्कुल क्लियर हो। अब उसने उसकी मर्जी है, उसने क्या फैसला करो, उसने उस पर मतलब मिसाल के तौर पर उसका वेट करना है या उसने कोई और काम शुरू करना है, ये उसका डिसीजन है, लेकिन उसको स्टेटमेंट क्लियर है, एम्बिगस नहीं है इसमें कोई बात। तो इसकी ये होता है सही बात करना। और देखा जाए अगर हम अपनी जिंदगी में देखें तो इसकी कोई सिग्निफिकेंस नहीं होती कि मैं ये बात कह रहा हूं। और ये बात जहन में रखें कि जब जो सच बोलने का अल्लाह ताला हुक्म देते हैं तो उसमें ये भी शामिल होता है, अपनी जिंदगी में अपने अपने बातों को, अपने कॉल को नोट करना चाहिए कि ये मैं कितनी ऐसी स्टेटमेंट देता हूँ। ये एक्चुअली मुत्तकीन के लिए झूठ है, जो तकवा में अल्लाह के कुर्ब में आगे बढ़ जाते हैं उनके लिए झूठ है। फॉर एग्जाम्पल मैं कहूँ मैं 5 मिनट में आता हूँ और मुझे पहले ही पता हो कि आधा घंटा लगेगा, ये झूठ है कि क्यों कहा 5 मिनट में आता हूँ। तो पहले ही स्टेटमेंट क्लियर करे कि आधे घंटे में आता हूँ, ये इस तरह नहीं होता। 5 मिनट का कतन मतलब नहीं थोड़ी देर। और कितनी बार सफर करता है इंसान इस वजह से, अगला बंदा कहता है कि मैं 10 मिनट में आता हूँ, इंसान सारे काम मौखर कर देता है, ठीक है 10 मिनट में वेट कर सकता हूँ, और वो आधा घंटा एक घंटा होता है। तो इंसान सोच में पड़ जाता है, अगर ये पहले बता देता तो मैं इस वक्त कोई और डिसीजन लेता, मैं कितने काम छोड़ के इसका इसके लिए मैंने वक्त को फारिग किया। इन शॉर्ट ये कि स्टेटमेंट क्लियर होनी चाहिए, इस बात की जो जो पहलू है बहुत सारे हैं कि क्लियर का क्या मतलब है, स्टेटमेंट क्लियर होने का इसका ये मतलब ये है कि वो सच होनी चाहिए, इसका ये मतलब ये है कि उससे उसको मैसेज कम्युनिकेट हो जाना चाहिए कि मैं क्या कहना चाह रहा हूँ। उसमें कोई 2-3 मायने नहीं होने चाहिए, अगर 2-3 मायने उसमें हैं तो उसको भी क्लियर करें कि इसके 2-3 मेरे मायने इससे मुराद हैं। तो जितना अपनी बात को सादा साफ क्लियर रखेगा उतना ज्यादा इस आयत का अमल होगा, अल्लाह ताला यही चाहते हैं। और इससे देखेंगे कितने मसले हल हो जाते हैं इंसान की जिंदगी में। कई बार जितनी मिसअंडरस्टैंडिंग घरों के अंदर इवन होती हैं उसकी रूट कॉज यही होती है कि इंसान ऐसी स्टेटमेंट दे रहा होता है कि जिसकी वजह से ऐसी स्टेटमेंट देता है जिसकी वजह से जिसकी वजह से लड़ाई झगड़े पैदा हो जाते हैं। और पीछे बात यह होती है कि स्टेटमेंट ही सही नहीं दी जा रही, उसको एम्बिगस रखा जा रहा है, उसको उसमें ड्यूअल मायने पाए जाते हैं। तो इस पे प्रैक्टिस करनी चाहिए, नोट करना चाहिए कि मैं जो बोलता हूँ उसमें मैं क्या पूरा मायने अगले को देता हूँ। इसकी एक और एग्जाम्पल देख, मैंने किसी को रास्ता समझाना कि मैं आप कोई पूछे कि यहाँ का रास्ता मुझे बता दे, इस जगह मैंने जाना। अब मैं उसको कहूं कि ये आप राइट मुड़े और फिर लेफ्ट मुड़े, सामने वो जगह। अब ये उसकी स्टेटमेंट देखें कि राइट मुड़ के लेफ्ट मुड़ना आगे वो जगह। अब मैं बिल्कुल अपने जहन पे पिक्चर बनाऊंगा, नक्शा बनाऊंगा कि मैं सीधा जाना है, फिर राइट मुड़ना है, फिर लेफ्ट मुड़ना है, आगे वो जगह वो। अब कितनी बार ये नोट किया कि एग्जैक्टली इन्हीं वर्ड्स के मुताबिक जाता और वहां वो होती नहीं जगह, वो होता ही नहीं। तो पीछे क्या होती है, फिर पता करना पड़ता है, अगले से किसी पूछना पड़ता है, पता चलता है कि राइट लेफ्ट और यानी और आगे कितनी चीजें थी जो उसने बताया ही नहीं कि वो ये सारी चीजें भी आगे होंगी। तो इसलिए पूरी बात करनी चाहिए। फॉर एग्जाम्पल किसी को रास्ता समझाना है, इधर से इधर जाना है, तो पूरा बताए कि यहां से यहां जाएंगे इस जगह से, और अगर हो सके तो पूरी मेजरमेंट्स बताएं जितना हो सकता है। फॉर एग्जाम्पल 100 मीटर आप जाएंगे, अब सीधा जाना, अब सीधा क्या 1 किलोमीटर जाना है, 2 किलोमीटर जाना है, 10 किलोमीटर जाना है, कितना जाना है, सीधे से क्या मुराद। तो पूरा बंदा इंसान क्लियर करे कि 100 मीटर जाना है या 500 मीटर जाना है या 1 किलोमीटर, अंदाजन उसे कहे मेरा अंदाजा है, एग्जैक्टली नहीं पता, लेकिन अंदाजन 500 मीटर 1000 मीटर तक आप जाएंगे, फिर आप राइट मुड़ेंगे, फिर आप 500 1000 मीटर जाएंगे, फिर आपको लेफ्ट मुड़ना होगा, और अगर और कोई साइन मार्क कोई मार्क्स हैं रास्ते के वो भी बता दे कि यहाँ पे ये होगा यहाँ पे ये होगा। اس کو کہتے ہیں کلیئر اسٹیٹمنٹ, جس سے انسان کو کوئی فائدہ ملے. ایمبیگوس اسٹیٹمنٹ نہیں ہے کہ ادھر سے ادھر جائیں گے وہ ہو جائے گا اور وہاں کتنی بار دے گا, ہوتا ہی نہیں. فار ایگزامپل, ایک شخص نے مجھے کہا کہ میں نے اس سے راستہ پوچھا کہ میں نے یہاں جانا ہے, تو اس نے کہا کہ آپ یہاں سے رائٹ مڑیں گے. میں نے کہا وہاں تو وہ چیز ہے. کہتا ہاں بس اس کے پیچھے ہی ہے, وہ وہاں مارکیٹ ہے نا, مارکیٹ کے پیچھے وہ جگہ. اچھا, اس سے میں نے فوراً پکچر بنا کہ اس کی کہنے میں دو تین بار پوچھا کہ مارکیٹ کے پیچھے ہی وہ جگہ ہے. کہتا ہاں مارکیٹ کے بالکل پیچھے وہ جگہ ہے. کہتے ٹھیک ہے, میں اس کو کیا کہ بااعتماد بندہ, سمجھدار بندہ اس طرح سے کہہ رہے کہ اس مارکیٹ بالکل پیچھے وہ جگہ ہے. اچھا, اس جگہ کو میں نے کوئی آدھا گھنٹہ سرچ آؤٹ کیا کہ وہ جگہ کیا ہے, نام نشان نہیں. پھر پوچھا, اس نے کہا, اس نے ایک بندے نے بتایا ادھر جائیں, ادھر پوچھا, اس نے کہا ادھر جائیں, تیسرے بندے نے پوچھا کہ آپ کہتے, اس نے مجھے کہا کہ آپ پہنچ ہی نہیں سکتے, میں آپ کو لے کے جاتا ہوں, وہ اتنی اندر ہے. وہ گلیوں میں گھماتا 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 وہاں پہنچا. پھر اس نے بھی کہا کہ یہاں سے آگے میں نہیں جا سکتا, آپ ادھر سے بس آگے جائیں, لیفٹ جائیں اور پھر رائٹ جائیں. میں نے کہا ٹھیک ہے, میں آگے لیفٹ گیا, رائٹ وہ جگہ ہی. پھر پوچھا, اس نے کہا وہ ادھر دیکھیں, وہ جو ہے دور ہے, وہ وہاں پہ ہے. میں حیران ہو گیا, ایک ڈیڑھ گھنٹہ جگہ کو ڈھونڈ رہا ہوں, اور اس نے کہا تو اس جگہ کے پیچھے وہ جگہ, اور اس سے کچھ چار پانچ کلو میٹر دور یہ سارا گلیوں میں گھوم گھوم کے وہ پہنچا. اگر اس شخص کو نہیں پتا تھا تو وہ اس وقت کلیئرلی کہہ دیتا کہ مجھے اس چیز کا نہیں پتا, یا میں اس کو ایکسپلین نہیں کر سکتا, آپ مجھے کاغذ دیں, میں آپ کو میپ بناتا ہوں. مطلب یہ کہ اس کی اسٹیٹمنٹ میں کچھ فائدہ نہیں ہوا. تو یہ چھوٹی چھوٹی باتیں ہیں جو کہ بالکل معاشرے میں عام ہو چکی ہیں, کہ جس میں کلیئرٹی نہیں ہوتی بات کے اندر. تو یہ اللہ تعالیٰ چاہتے ہیں کہ مسلمان جب بولے کلیئر بولے, اس میں جو ایمبیگوس بات نہ ہو, ایک تو سچ ہو اور اس میں کلیئر ہو. اگر نہیں کچھ پتا انسان کلیئرلی کہے گا مجھے نہیں پتا اس چیز کا. جتنی انفارمیشن دوسرے کو پرووائڈ کر سکتا کرے کہ میرے خیال میں یہ اس طرح ہے. اب یہ ایک ایگزامپل دی جا رہی ہے راستے کی. اسی طرح ہر فیلڈ کی, ایک ڈاکٹر پیشنٹ سے کمیونیکیٹ کرے کلیئرلی کرے, ایتھکس کے اندر رہتے ہوئے, کیونکہ ڈاکٹرز کے کچھ ایتھکس ہیں. ایک وکیل اگر اپنے موکل کو, اپنے کلائنٹ کو اگر گائیڈ کر رہے تو کلیئرلی کرے. ایک دکاندار گاہک کو اگر کوئی سودا دے رہے تو کلیئرلی بتائے کہ اس میں کیا خامی ہے, کیا خوبی. یہ کلیئرٹی اور اسٹیٹمنٹ جو ہے نا, یہ بہت اہم چیز ہے. اس سے انسان اللہ تعالیٰ کی نظر میں صدقین اور صادقین کے درجے پا جاتا ہے, اور اس کے نہ ہونے کی وجہ سے انسان اللہ کی نظر میں بھی گرتا ہے اور لوگوں کی نظر میں گرتا ہے, اور اس سے کتنے مسئلے آگے جنم لیتے ہیں. فار ایگزامپل, اگر لیٹ کورٹ اس نے اس طرح کا راستہ بتایا, اگر میرے دل میں کوئی بات ہوتی تو میں یعنی دل میں بات رکھتا کہ اس نے مجھے مس گائڈ کیا وغیرہ وغیرہ, ایسا ہوتا ہے معاشرے کے اندر. اگر دل صاف نہ ہو تو دوسرے کے لیے بغض رکھ لیتا ہے انسان, اور گھروں میں کئی بار لڑائی جھگڑے انہیں چھوٹی چھوٹی باتوں پہ ہو رہے ہوتے ہیں. تو زبان کا اس ساری جتنے یہ بات کی, اس کا لب لباب یہ ہے, اس کا کنکلوژن یہ ہے کہ اپنی اسٹیٹمنٹس کو ایسے بنائے کہ اگلے کو مکمل میسج پہنچے. اس کی ایک اور اگزامپل جو میں نے کامنلی نوٹ کی کہ نہیں ہوتی ہماری ٹاکس کے اندر, وہ یہ نہیں ہوتا کہ ہم جب کوئی اسٹیٹمنٹ دے رہے ہوتے ہیں تو اس میں مینشن نہیں کی جاتی اسپیسیفک بات. فار ایگزامپل, انسان کہہ دیتا ہے کہ میں وہاں سے جب آیا تو پھر یہ میرے ساتھ یہ ہوا. اب اگلے شخص کو کوئی آئیڈیا نہیں کہ وہاں سے کہاں سے آیا, وہ ایزیوم کر رہا ہوتا ہے اسے پتا ہو. یہ کوئی اسٹیٹمنٹ نہیں, وہ اسے پوچھنا پڑتا ہے کہ وہاں کدھر سے آپ آئے تو یہ ہوا آپ کے ساتھ. پھر وہ کہتا ہے نہیں, میں جب وہ فلانے شہر سے آیا, جدہ سے فار ایگزامپل آیا, تو میرے ساتھ یہ, تو پہلے بتانا چاہیے. تو یہ دیکھیں چھوٹی چھوٹی باتیں ہیں, لیکن جب ہم بولتے ہیں تو ہم اس کو عادتاً بول دیتے ہیں کہ وہاں سے آیا, پھر اس نے مجھ سے یہ کہا. اس کون ہے؟ مثال کے طور میں بتا رہا ہوں کہ اے نے بی سے بات کی, تو میں کہوں گا اس نے اس سے بات کی. نام نہیں لے رہا ہوں, مجھے کیا پتا کس نے کس سے بات کی. یہ میں اس لیے بات کر رہا ہوں کیونکہ یہ پروفیشنل لائف میں بھی ہیلپ فل ہے, کہ وہاں پہ کلیئرٹی آف اسٹیٹمنٹس نہیں ہوتی, پیشنٹ کنفیوز ہوتے ہیں, آفس میں کنفیوژنس کریٹ ہوتی ہیں, گھروں میں کنفیوژن کریٹ ہوتی ہے. اسٹیٹمنٹ کلیئر ہونے چاہیے, اگلے کو مکمل میسج پہنچے کہ یہ اس سے یہ ہوا. پھر اسی طرح کی جو میں نے بتایا کہ ٹائم کو مینشن کیا کرے, کہ پانچ منٹ ایک سیکنڈ یہ کچھ نہیں ہوتا, ایگزیکٹ بتایا کہ اتنے اتنے جو اس کے اندازے میں. اسی طرح اور زندگی میں دیکھیں کہ کہاں پہ ایمبیگوس اسٹیٹمنٹس دیتا ہے, جس میں کلیئرٹی نہیں ہوتی. اسی طرح دین کے اندر گائیڈنس بھی ایسے ہی ہے, یہ صرف دنیا کی بات نہیں, دین کے اندر گائیڈنس بھی ہے. جس نے آگے بات بتانی ہوتی ہے اس نے پورا کلیئر کرنا ہوتا ہے اس بندے کے لیول پہ جا کے کہ اس کو بات سمجھ آ جائے. اگر وہ اس طرح سے بات کرے کہ اس کے اوپر سے گزر جائے, اس کے فہم سے, اس کی سمجھ سے ہی باہر ہو, تو اس بات کا کیا فائدہ. تو اس لیے اس ساری حکم کا مقصد یہ ہے کہ آپس میں کمیونیکیشن بہتر ہو, جس کو آج کے کمیونیکیشن سکلز کے نام سے بتایا جاتا ہے, پڑھایا جاتا ہے, ڈسکس کیا جاتا ہے. یہ سارا اس آیت کے اندر قول قولا سدیدا, کہ بات صحیح کہا کرو, اس کے اندر ایمبیگوس سٹیٹمنٹس نہ دیا کرو, کلیئرٹی ہونی چاہیے سٹیٹمنٹ کے اندر. پھر ایک اور ادب بات کرنے کا یہ ہے کہ جب انسان بات کرے تو کوشش کرے انسان اگلے شخص کے سامنے جا کے بات کرے, پیچھے سے آواز نہ دے, یہ پیچھے سے بات کرنے کی کوشش نہ کرے, یہ ادب کے خلاف ہوتا ہے دوسرے شخص کے. اس کے اگر کسی کو جا رہا ہے اس سے بات کرنی ہے تو اسے روکے, پورے وقار کے ساتھ اس کے سامنے جائے, پوری ڈگنیٹی کے ساتھ اس کے سامنے جائے, پھر اس سے بات کرے. یہ ایک رسپیکٹ ہوتی ہے. دین جو ہے نا وہ ڈگنیٹی کی طرف لاتا ہے, وقار کی طرف لاتا ہے. آپ صلی اللہ علیہ وسلم کی پرسنالٹی کو پڑھیں, یہ بڑی شخصیات جو دینی شخصیات گزرتی ہیں ان کی پرسنالٹیز کو پڑھیں, تو ان کے اندر ایک وقار نظر آتا ہے, وہ پوری ڈگنیٹی کے ساتھ ہر کام کرتے ہیں. تو اسی طرح یہ بھی بات کرنے کی ایک رسپیکٹ, ادب و وقار ہے کہ پورے اگلے بندے کو رسپیکٹ دے, اس کی طرف متوجہ ہو, اس کے سامنے جا کے بات کر. اچھا یہاں سے میں ان چیزوں کو, ان لوگوں کو ایکسکلوڈ کروں گا جن سے, فار ایگزامپل گھر کے اندر بیٹھے ہیں یا آپ کا کوئی دوست ہے, وہ آپ کی نیچے کو جانتا ہے, اس کے ساتھ آپ بے تکلف ہی ہے, اسے پتا ہے آپ کام ملٹی ٹاسکنگ بھی کر سکتے ہیں, یعنی فار ایگزامپل آپ لیپ ٹاپ پہ کوئی ای میل کر رہے ہیں اور وہ کوئی آپ سے بات کر رہے ہیں, تو اس میں کوئی اس کو کوئی غلط فہمی نہیں ہوگی اگر لیپ ٹاپ پہ کام کرتے ہوئے آپ اس کی بات کا جواب دے دیں. مطلب غلط فہمی کیا نہیں ہوگی کہ یہ مجھے توجہ نہیں دے رہا, اس طرح کی غلط فہمی نہیں ہوگی. تو وہاں بھی یہ کر سکتے ہیں کہ آپ دوسرا کام بھی کر رہے ہیں اس کی بات کا جواب بھی دے رہے ہیں, کیونکہ کئی لوگ اتنے بزی ہوتے ہیں, ان کے لوگوں کا اتنا ہجوم لگا رہتا ہے کہ اگر وہ یہی کرنا شروع کر دیں کہ ہر کام چھوڑ کے تم کتنا متوجہ ہو, شاید مشکل ہو. کئی بار ڈاکٹرز کے پیشنٹس کا اتنا رش ہوتا ہے کہ اگر وہ پرسکرپشن لکھتے ہوئے اس کی طرف دیکھنا بھی شروع کر دیں تو دونوں کام نہیں ہو سکتے. تو اس صورت میں یہ ساری ایکسیپشنز ہیں, لیکن جو روٹین ہے کہ پیشنٹ کا رش کم ہے, اگر کام اتنا زیادہ نہیں ہے, تو ان دوسرے شخص کی رسپیکٹ, وہ ادب یہی ہے بات کرنے کا, اس کی طرف متوجہ ہو کر, اس کی طرف پوری توجہ کر کے, اس کو یہ اس چیز کا احساس دلا کے کہ میں آپ کی بات کو سن رہا ہوں اور سمجھ رہا ہوں, پھر اس سے بات کرنی چاہیے. اسی طرح ایک اور چیز بڑی کامنلی دیکھی گئی جس کا ذکر ابھی میں نے کیا بھی, کہ کئی بار انسان کسی سے ملتا ہے تو کہتا ہے کہ میں نے فلاں وقت آپ کو یہ کہا تھا, یا وہ جو ہوا تھا نا, فار ایگزامپل پیشنٹ ڈاکٹر کے پاس جاتا ہے تو اسے کہتا ہے کہ آپ نے جو دوائی دی تھی نا اس سے مجھے فائدہ نہیں ہوا, آپ مجھے اور دوائی دے دیں. اب اس ڈاکٹر کے پاس دن میں ہو سکتے 100 پیشنٹس آتے ہیں, اور یہ ہو سکتا ہے ایک سال پہلے آئے ہو. اب اسے کیا یاد کہ کون تھا, اس کو کیا مسئلہ تھا, اس کو میں نے کیا پرسکرپشن دی تھی. میں کہنے کا مطلب یہ کہ یہ بھی ضروری ہے کہ انسان اس چیز کو سمجھے کہ جب دوسرے سے بات کر رہا ہوتا ہے تو تھوڑا سا ہنٹ پچھلی بات کا دے دینا چاہیے کہ اگلے کو یاد آ جائے کہ میں ایک سال پہلے آپ کے پاس آیا تھا اور میرے ساتھ یہ مسئلہ تھا اور اس کی آپ نے یہ دعائی دی تھی. یہ اسٹیٹمنٹ صحیح, کیونکہ پہلے اس نے ریکال کرایا ایک شخص کو, یہ نہیں سمجھنا چاہیے کہ اگلا بندہ خود ہی ریکال کرے. اب دیکھیے چھوٹی چھوٹی باتیں ہیں, لیکن یہ سارے آداب ہیں بولنے کے, بات کرنے کے. تو اس لیے پوری اگلے شخص کو پورا ریکال کرا دینا چاہیے کہ میں فلاں ہوں. کیونکہ اب اسی طرح ایک شیخ ہے, اس کے کئی اسٹوڈنٹس ہیں, اب اس کو کتنے لوگ کیا ڈسکس کرتے ہیں. اب اس کا صحیح بات ہے, جو اسٹوڈنٹ اس کو رہے گی شیخ, لیکن شیخ کے کئی اسٹوڈنٹ. اب جو اسٹوڈنٹ ہے وہ سمجھتا ہے سب کچھ پتا ہے میرے شیخ کو, تو وہ اچانک کہتا ہے کہ وہ جو میں نے آپ کو کہا تھا نا اس کے بعد یہ ہوا, اب شیخ خود ہی ریکال کرتا ہے کہ اچھا اس نے مجھے کیا کہا تھا، کب کہا تھا، تو اس طرح نہیں بات کرنی چاہیے. بات کا ادب یہ ہوتا ہے کہ یاد کراتے ہیں کہ میں آیا تھا، میں نے آپ کو یہ کہا تھا، آپ نے مجھے اس کا یہ جواب دیا تھا، اب یہ ہوا. تو یہ ذہن میں رکھنا چاہیے کہ اگلے بندے کو پرانی بات یاد کر، ریکال کرنے سے ریٹ ہوتی ہیں. ہو سکتا ہے وہ کسی اور کی بات ذہن میں لے آئے کہ اچھا شاید اس نے مجھے یہ کہا تھا، اور پھر اس کی اس بنیاد میں مشورہ دے دے. اب بات کہاں سے کہاں پہنچ گئی، اب وہ اس مشورے پہ عمل کر لے، اسے کوئی نقصان ہو جائے. اب روٹ کاز کیا ہے کہ بس نے ریکال نہیں کرایا تو اسے. اسی طرح کئی بار انسان بات کرنے کے لیے، اپنی طرف توجہ دلانے کے لیے، محفلوں میں کئی بار ہوتا ہے کہ انسان اگلے کی توجہ اپنی طرف مائل کرتا ہے کسی انداز سے، تو اور یہ امید رکھتا ہے. فار ایگزامپل کوئی ایڈریس کر رہا ہے، کوئی شیخ گیا ہے اپنے اسٹوڈنٹس کے بعد، وہ ایڈریس کر رہا ہے. اب آگے 50 بندے بیٹھے ہوئے ہیں، اب ان میں سے ایک کھڑا ہوتا ہے اور وہ اپنے جسچر سے توجہ حاصل کرنا چاہ رہا ہے کہ میں کوئی بات کرنا چاہ رہا ہوں. اب پھر اس نے اپنے شیخ کو، اپنے استاد کو گیس پہ لگا دیا کہ اب یہ کیا چاہتا ہے مجھ سے، یہ کیا کہ. تو یہ طریقہ نہیں ہوتا. اگر کوئی بات ہے کلیئرٹی سے بات کرنی ہے، یہ سارا کچھ اس آیت کے شامل. بات آ کے کہے کہ مجھے آپ سے یہ بات کرنی ہے، یہ بات کرنی ہے، یہ بات کرنی ہے، گیسنگ میں نہ اگلے کو لگا دے، اگلے کو اگلے سے امیدیں نہ باندھ لے، یہ خود گیس کرے. تو اس لیے یہ چھوٹی چھوٹی باتیں، لیکن یہ مس انڈرسٹینڈنگس اور لڑائی اور جھگڑے اور کئی بار بہت بڑے مسائل کو کریٹ کر دیتی ہیں. اور ہماری دین نے یہ آداب سکھائے ہیں، یہ میں سارے دین کا نچوڑ ذکر کر رہا ہوں، جو قرآن، حدیث، صحابہ کی زندگی، تابعین، تبع تابعین، آپ صلی اللہ علیہ وسلم کی زندگی، قرآن پاک، اس سے جو علماء نے، مشائخ نے نچوڑ نکالے، وہ آپ کے سامنے پیش کر. اب اس میں دیکھیں کتنی اس میں ان ڈیپتھ بتایا گیا ہے کہ کیسے کیسے بات کی جاتی ہے. اسی طرح جب کوئی فار ایگزامپل بات کی جا رہی ہو، تو اب ایک ٹاپک پہ بات کی جا رہی ہے، ایک موضوع پہ بات کی جا رہی ہے، تو اس میں بلا وجہ کوئی اور موضوع نہیں لے کے آتے ہیں. فار ایگزامپل یہاں پہ آج بات کی جا رہی ہے، بات کرنے کے آداب، گفتگو کے آداب. اب اس کے بعد فار ایگزامپل کوشچن آنسر سیشن ہو، ہمیں کہا جائے کہ اس پہ کوشچن ہو کہ میں کمنٹ دے دے. اب انسان یہ کرے کہ اس گفتگو کے آداب کی ٹاپک کے بعد انسان نماز پہ کوئی کوشچن کر لے، اب اس پہ کوئی ریلیونس نہیں ہے آپس میں، اور بات یہ گئی تھی اس کے متعلق کوئی سوال ہے تو پوچھ لیں. یہ اب بات دیکھنے میں چھوٹی سی ہے، لیکن اس نے آداب کا خیال نہیں کیا. اگر اسے لیٹس سپوز پوچھنا ہی تھا تو کلیئرٹی لانی چاہیے تھی کہ آپ کا ٹاپک تو اس پہ بات کرنے کا تھا، آپ نے کہا بھی اس پہ سوال کرنے کا، تو اس پہ تو میرے پاس کوئی سوال نہیں ہے، لیکن اگر آپ اجازت دیں تو میرے پاس ایک اور سوال ہے، اس وہ نماز سے متعلق ہے، تو کیا میں پوچھ سکتا ہوں؟ یہ ہے ادب. اسی طرح کوئی ایک بات آپ اس میں دوست کر رہے ہیں، اب تیسرا شخص اس میں جائے، جو میں پہلے بات کر چکا ہوں پھر مسافر کے آداب کے اندر، جو ملنے کے آداب کے اندر، کہ اس وقت جب دو بشک بات کر رہی ہوں تو تیسرے شخص کو نہیں انٹرپٹ کرنا چاہیے، بہت ضروری ہو تو جا کے اجازت لینی چاہیے کہ میں انٹرپٹ کر سکتا ہوں، وہ آداب گزر چکے. تو اب لیٹس سپوز اس نے انٹرپٹ کر دیا، اس کو اجازت دے دی گئی کہ آپ آگے کھڑے ہوں، بات سن لیں. اب وہ درمیان میں اس کے علاوہ کوئی تیسری بات شروع کرنا چاہے کہ نہیں یہ ہے، تو یہ عذاب کے خلاف ہے. اور جو بات ہو رہی ہے اس کو کنٹینیو رکھے حتیٰ کہ وہ ختم ہو جائے. اور اگر لیٹس سپوز ایسی سچویشن ہوتی ہیں کہ انسان کو ایمرجنسی ہوتی ہے، کہ ضروری تیسری بات کرنی پڑتی ہے، تو اجازت لینی چاہیے کہ سوری میں آپ کو انٹرپٹ کر رہا ہوں، کہ میں یہ بات کر سکتا ہوں. یہ ادب، یہ طریقہ بات کرنے کا. اب اس کے اندر وہ ہر شخص اپنے لیول پہ دیکھے، کیونکہ ہر شخص کی رسپانسبلٹیز فرق ہیں. کوئی استاد ہے، کوئی شاگرد ہے، کوئی ڈاکٹر ہے، کوئی پیشنٹ ہے، کوئی، تو ہر شخص کا لیول فرق ہے. تو وہ خود سوچے کہ میں اپنی زندگی میں کتنی کتنی بار کیا کیا باتیں کرتا ہوں، اور کتنی بار ان آداب کو وائلیٹ کرتا ہوں. فار ایگزامپل اگر کوئی اسٹوڈنٹ ہے تو وہ دیکھے کہ اپنے کلاس کے اندر کتنی بار وائلیٹ کرتا ہوں. کیا میں اجازت دیتا ہوں ٹیچر سے کہ میں ایک بات کرنا چاہتا ہوں؟ کیا میں اجازت لیتا ہوں کہ कोई टॉपिक चल रहा हो तो उसके मतलब क्वेश्चन पूछना चाहता हूँ, तो आगे से इजाजत लेना और उसकी बात को इंटरप्ट करना, तो इसके कुछ आदाब होते हैं। इसी तरह अगर किसी से कोई क्वेश्चन पूछा जाए, गुफ्तगू के दौरान कई बार सवाल पूछा जाता है, तो जिसकी थोड़ी एक्सप्लेनेशन मैं शुरू में की थी, तो क्लियरली उसका जवाब दे कि इसका जवाब ये है। ये स्टूडेंट्स के, वो टीचर के लिए भी है कि वो साफ तौर पर वाजे करे कि ये इसका आंसर है। इसी तरह रास्ता, कोई रास्ता पूछे तो पूरा क्लियरली बताए कि ये इसका है। अच्छा, यहाँ ये बात भी ध्यान में रहे कि कई बार जब इंसान दूसरे को स्टेटमेंट देता है तो वो मिस इंटरप्रेट कर लेते हैं। ये कम्युनिकेशन में एक बहुत बड़ा फ्लॉ होता है। कई बार इंसान कहता है कि ये है, मतलब कि आपने फॉर एग्जाम्पल रास्ता समझा रहे हैं तो इधर से इधर जाना है, तो कई बार मिस इंटरप्रेट कर लेता है कि अच्छा यहाँ जाना है। तो इसका बेहतर तरीका ये है, उससे एक बार पूछ ले कि आपको समझ आ गई बात इसकी, तो कहे हाँ आ गई है, तो उसे पूछ ले कि आप बता देंगे आप, यानी कि उसको, उससे भी उसको रिकॉल करवा ले। तो उससे ये होगा कि अगर आप उसके अंदर कोई गलती देखेंगे तो आप बता देंगे नहीं नहीं मेरा ये मतलब नहीं था, आप मेरा ये मतलब था कि यहाँ जाना है। तो रिकॉलिंग से उससे पूछ के कि जो मैंने आपको बात की है वो कम्युनिकेट हो गई है या नहीं, नहीं हो गई, उससे पूछ लेना चाहिए। खास तौर पे इम्पोर्टेंट, जिससे अगले को नुकसान होने का अंदेशा हो, जिंदगी का नुकसान या टाइम का नुकसान, या इस तरह के कोई और नुकसान आता। अब इसमें उन लोगों के भी हैं, फॉर एग्जाम्पल किसी ने गेस्ट बुलाया, किसी को दावत दी है, अब वो कहे कि हाँ मैं आऊंगा, ठीक है मैं आऊंगा, अब उससे पता हो गया मेरा डाउटफुल है आना, मुझे वहां पे भी काम है, वहां पे भी काम है, पता नहीं मैं आ सकूं ना आ सकूं, अब वो कह रहा होगा। अब उस शख्स ने जो, जिसने दावत दी, जो गेस्ट था, जो जो मेजबान था, उसने एजम्पशन कर ली कि वो शख्स आएगा, उसने उसकी प्रिपरेशन की, अपना वक्त फारिग किया, उसके लिए चीजें तैयार की, अब वो आया नहीं, या उसने बताया नहीं, या बिल्कुल आखिरी वक्त में बता दिया कि नहीं नहीं मैं तो नहीं आ सकता, तो ये उसकी पहली स्टेटमेंट गलत थी। अभी उसे पहले पता था, कई बार एट द 11th आवर भी आखिरी वक्त भी काम पड़ जाता है उसके, एक्सक्लूड कर रहा हूँ, लेकिन पहले पता था, वो क्लियर स्टेटमेंट देता कि देखें मैं आपकी दावत कबूल करता हूँ, लेकिन मुझे ये काम भी और काम भी है, तो मुझे हो सकता है कि मुझे वहां जाना पड़ जाए, तो मैं आपको कंफर्म करूंगा इस बारे में। अब ये मेजबान को पूरा मैसेज मिल गया कि ये है इसकी रियलिटी, आना चाहता है लेकिन इसको और काम भी। तो अब ये स्टेटमेंट है, बात है, लेकिन इससे पूरा मैसेज अगले को कम्युनिकेट हुआ। इसी तरह जो जो बुलाने वाला होस्ट है, कई बार ये होता है कि वो कहता है कि इतने बजे आना है आपने, अगला शख्स उस स्टेटमेंट पे यकीन करते हुए वहां पे मतलब कि पहुंच जाता है कि अच्छा इतने बजे जाना है, वहां भी पता चलता है कि वो तो इतने बजे नहीं था, इतने बजे था, भाई 8 बजे का टाइम है, नहीं 8 नहीं 8 बजे वो पहुंच गया शख्स, और एक्चुअल काम खाना या जो भी है वो 8:30-9 बजे शुरू हो रहा। तो ये फिर इस चीज, ये कोई छोटी बात नहीं है, उसका कितना टाइम वेस्ट हो गया। अगर उसे पहले पता होता कि 8:30 बजे आना है या 9 बजे आना है, वो उतने बजे आता, तो ये क्लियर स्टेटमेंट होनी चाहिए। अब इस चीज का कोई ख्याल नहीं किया जाता हमारे माशरे के अंदर। अब खुद सोचे, खास तौर पे जो हमारा इंडो पाक का माशरा है, उसके अंदर बिल्कुल ख्याल नहीं किया जाता कि ये स्टेटमेंट की अहमियत होती है। देखिए प्लस माइनस 10-15 मिनट्स, ये तो ह्यूमन एरर है, वो के वो भी नहीं होना चाहिए, लेकिन एक्सेप्टेबल एरर है। लेकिन आज का डिफरेंस तो वो तो, और चले एक बार वो हो गया कि मैंने एक किसी को 8 बजे और किसी मजबूरी के तहत वो 9 बजे बात शुरू हो रही है, ये बात वो दावत शुरू हो रही है, तो एक आधी बार हो जाए किसी वजह से, किसी रीजन से, वो और बात है, लेकिन इस ये आदत बन जाए इसकी, तो इसका मतलब है ये कोई मसला है, इसका मतलब है कि आदत खराब है, ये कोई ह्यूमन एरर नहीं है, इसका मतलब है कि इस चीज की अहमियत ही नहीं, कि वक्त की भी कोई अहमियत होती है, स्टेटमेंट्स की भी कोई अहमियत होती है। इसी तरह किसी शख्स को बुलाया जाए और वो लेट आए, यानी कि किसी को दावत पर बुलाया जाए और वो लेट आए और मेजबान परेशान होता रहे, तो ये दूसरी तरफ से उस चीज का ख्याल नहीं किया जाता। कई बार मेजबान होता है कि इस चीज को इतने बजे करके खत्म करूं, लेकिन मेहमान ही 1 घंटे बाद आ रहा है, कोई 1.5 घंटे बाद आ रहा है। इसी तरह ये टॉक्स जो होती हैं, जैसे ये महफिल की जाती है, दर्श किए जाते हैं, उसका एक टाइम होता है। अब इसे प्लस माइनस 10 तो ठीक है, लेकिन अगर कोई शख्स आधे घंटे बाद ज्वाइन कर रहे हैं, कोई 20 मिनट बाद ज्वाइन कर रहा है, कोई कभी ज्वाइन कर रहा है, कभी नहीं ज्वाइन कर रहा है, इसका मतलब कोई इशू है, ये आदत खराब है। तो इस चीज पे इसलिए इतनी अहमियत दे रहा हूँ कि ये बात मुआशरे में इतनी आम है, इतनी आम है, और इससे इतने मसले जनरेट होते हैं और क्रिएट होते हैं। अगर उसकी लिस्ट बनाना शुरू करें और हम जिंदगियों के अंदर झांकना शुरू करें, तब हमें एहसास होगा कि हम इस चीज की कोई अहमियत ही नहीं देते, कि स्टेटमेंट्स की भी कोई अहमियत होती है, इनको भी सोचना पड़ता है, इनको भी इनके मुतालिक भी कोई फिक्र करनी पड़ती है। इसी तरह कई बार कोई स्टेटमेंट्स इंसान देता है, कोई बात करता है, तो उसमें ये होता है कि वो दूसरे को नापसंद गुजरती है। तो दूसरे को नापसंद गुजरने से क्या मुराद कि वो जो स्टेटमेंट दे रहा होता है वो दूसरे की तबीयत के खिलाफ होती है। फॉर एग्जाम्पल, कोई खाना खा रहा है शख्स, अब कई लोगों की तबीयतें नाजुक होती हैं, वो बड़े नाजुक मिजाज होते हैं, उनको बड़े पर्टिकुलर होते हैं चीजों के बारे में। अब उनके सामने किसी कोई ऐसे वाक्य का जिक्र शुरू कर देना जो कि उसके खाने के दौरान करने से उसको कई बार नौजिया की फीलिंग शुरू हो जाती है, तो ये अहमियत रखती है, ये दूसरे मुसलमान को तकलीफ पहुंचाने के जुमरे में आता है। तो ख्याल करना चाहिए, हो सकता है चले एक बार आपको उसका आइडिया नहीं था कि इसकी तबीयत ऐसी है तो गलती से कह दिया, लेकिन इस चीज को ऐसे रखना जैसे मियाँ बीवी का ख्याल ना करे, बीवी मियाँ का ख्याल ना करे उसकी तबीयत का, कि ये बात इसको नापसंद है, तो ये मसले क्रिएट करती है। और ये ख्याल करना चाहिए, ये जहन में रखना चाहिए, हर बंदे की तबीयत, हर बंदे का मिजाज, हर बंदे की कफर को, किसी को कोई बात पसंद है तो दूसरे पर शख्स को नापसंद होती, एक एक चीज एक शख्स को पसंद है दूसरी चीज को नापसंद होती। इसकी एक सादा सी मिसाल देता हूँ कि कई बार इंसान खाने के लिए बैठा है, अब एक शख्स को पसंद है खाने के ऊपर दही डाले, दूसरे शख्स को नापसंद है। अब वहां पे अगर पता है कि इस पूरी महफिल के अंदर किसी चीज शख्स को नापसंद है, तब तो बिल्कुल नहीं ऐसा करना चाहिए। तो फॉर एग्जाम्पल के फोर्स करे कि इसके ऊपर दही डाले, या कि कलेक्टिव कई बार खा रहे होते हैं कि बर्तन के अंदर, कई बार सफर में ऐसा करना पड़ जाता है, तो फिर बिल्कुल ये ना करे कि कहे कि इसके ऊपर दही डाल दो या कोई और चीज डाल दो। और अगर अननोन बंदा उसमें शामिल है फिर तो बिल्कुल ना करे कि पता नहीं इस शख्स को कैसी तबीयत हो, ये ना पसंद करता हो पसंद करता हो। अब देखिए ये जायज ना जायज की बात नहीं हो रही है, दोनों चीजें जायज, कोई ऊपर कोई चीज डाले या ना डाले, ये तबीयत की और मिजाज की बातें हो रही। तो दूसरे की तबीयत मिजाज का ख्याल करना चाहिए कि कई बार दूसरों को बहुत नापसंद गुजरती है कुछ बात। तो ये छोटी छोटी बातें हैं जिनका ख्याल करना चाहिए। तो दौरान ऐसी कोई गुफ्तगू नहीं करनी चाहिए जो दूसरे के मिजाज और तबीयत के खिलाफ हो, खासतौर पर कई जैसे खाने पीने के मौके होते हैं या और कुछ मौके होते हैं, महफिल में बैठे हैं तो वहां पर ऐसी बात न की जाए। इसी तरह एक और चीज भी अदब में आती है, वो ये कि जब कोई स्टेटमेंट दे तो इनकरेजिंग स्टेटमेंट, मायूसी के ना, और ये खास तौर पे बच्चों के लिए या उस्ताद का शागिर्द के लिए या डॉक्टर का पेशेंट के लिए या शेख का अपने स्टूडेंट्स और मुरीदीन के लिए, कि इनकरेजिंग स्टेटमेंट्स दे, उनको इनकरेज किया करे, डिस्करेज ना करे। फॉर एग्जाम्पल बच्चे ने काम किया तो मेरे पास दो रास्ते हैं उसको बात समझाने के, मैं कह दूं कि ये ना करो, एक रास्ता। दूसरा ये कि मैं उसे कह दूं कि बेटा ये ऑल्टरनेटिव कह दूं कि बेटा ये कर ले आप। अब मैसेज एक ही है उसमें कि ये ना करो वो करो, लेकिन कहने का अंदाज सुनो कि पहले मैंने कहा ये नहीं करना वो करना, उस नहीं से जो उस पर नेगेटिव इम्पैक्ट पड़ेगा उसके जहन में, ये साइकोलॉजिस्ट कहते हैं कि उसका इतना डीप इम्पैक्ट होता है कि एक नहीं को कॉम्पनसेट करने के लिए 3 बार हाँ कहना पड़ता है, फिर उसके जहन में वो नहीं का असर निकलता है। कि जब इंसान रोक देता है ना किसी को ये नहीं करना, तो उसका जो इम्पैक्ट पड़ता है उसको नलीफाई करने के लिए उसको कितनी बार इंकरेज करना पड़ता है, तब वो नलीफाई होता है। तो स्टेटमेंट शुरू में ही इंकरेजिंग ऐसे देनी चाहिए कि जिसमें उसको कहा जाए कि बेटा आप ये कर ले, ऑल्टरनेट दे दे कि ये कर ले। फॉर एग्जाम्पल वो इंटरनेट यूज करना चाहता है, गेम खेलता है, तो उसको कह दे बेटा आप बुक पढ़ लें, वो स्टोरी बुक बहुत अच्छी है, वो आप पढ़ लें। तो अब कहे उसे यही क्या है कि वो ना करें ये करें, लेकिन कहने का अंदाज ऐसा है कि जिसमें वो इनकरेज हो रहा है कि मैं कोई ऑल्टरनेट कर लूँ। इसमें दो बातें, एक तो ये कि उसको ऑल्टरनेट दे दिया, दूसरा उस पर इंकरेजमेंट स्टेटमेंट थी, डिस्करेजिंग स्टेटमेंट नहीं थी, ये नहीं करना, ये नहीं होना, ये नहीं होना चाहिए, ये नहीं होगा। ये जो है इसका इम्पैक्ट पड़ता है इंसान के जहन। तो ये थोड़े थोड़े टिप्स हैं जो सीखनी चाहिए, और आप सल्लल्लाहु अलैहि वसल्लम ऐसी ही तरबियत करते थे लोगों की, या जो औलिया थे, जो बुजुर्ग थे, वो ऐसी तरबियत करते थे कि ऑल्टरनेट दे देते थे, या इस तरह से करते थे कि अगले के शख्स पे वो भारी नहीं पड़ता था। जैसे आप सल्लल्लाहु अलैहि वसल्लम के साथ एक नौजवान लड़का जा रहा था, अब कोई बद्दू औरत आई, कोई औरत आई, उसने क्वेश्चन करना था, उसने पर्दा नहीं किया वो, या गालबन पर्दे के काम से पहले की वाकया था। तो आप सल्लल्लाहु अलैहि वसल्लम तो आई टू आई कांटेक्ट नहीं करते थे औरतों से, तो बात सुनते रहे, दूसरी तरफ देख के झुका के नजर। तो वो नौजवान लड़का था, वो उस औरत की तरफ देखना शुरू हो गया। आप सल्लल्लाहु अलैहि वसल्लम ने उसको ऑब्जर्व कर दिया, वाकया साथ ही सवारी में बैठा हुआ था। अब आप सल्लल्लाहु अलैहि वसल्लम ने कुछ नहीं किया, आप सल्लल्लाहु अलैहि वसल्लम उसके चेहरे को खुद पकड़ के दूसरा मोड़ दिया। ये नहीं कहा ये ना करो, ये बुरी बात है, ये इस तरह है, लेकिन उसके चेहरे को पकड़ा, दूसरा मोड़ दिया, उसे खुद ही मैसेज मिल गया कि ये बात गलत है और ये सही नहीं है और मुझे ये नहीं करना। लेकिन एक तरबियत का अंदाज था। तो ये छोटी छोटी बातें होती हैं, जिसका मैं यहाँ बात खत्म करता हूँ, इसी को अगले सेटिंग में इंशाल्लाह आदाब वाली सेटिंग में कंटिन्यू करूंगा, क्योंकि बहुत अहम ये हमारा टॉपिक है जिंदगी का। आज की बात का कंक्लूजन ये है कि अपनी स्टेटमेंट से एक तो क्लैरिटी लाए, एम्बिगस नहीं होनी चाहिए, क्लियर होनी चाहिए, और अगर इस चीज को समझना है तो फिर थोड़ा सा तसव्वुर अदालती मामला को का ले आना चाहिए। अब अदालत में क्या होता है, स्टेटमेंट से बहस चल रही होती है कि उसने उसको ये स्टेटमेंट कही थी, उसने उसको ये स्टेटमेंट कही थी, उसने जब स्टेटमेंट कही थी, ये जितने भी लीगल इश्यूज होते हैं, ये इतने इतने टाइम पे इसको कही थी, इसने इतने टाइम पे कही थी, यानी कि उन स्टेटमेंट्स की बेसिस पे आगे बात चल रही होती है। अब यही सोचे कि अल्लाह ताला के पास जब मैं जाऊंगा तो इन्हीं स्टेटमेंट से मुझसे पूछ छोड़ दी कि तुमने उसको ये स्टेटमेंट दी थी, तुमने उसको ये स्टेटमेंट दी थी। तो स्टेटमेंट्स को देते हुए इंसान कई बार सोचे कि मैं ये कह रहा हूं, और अगर कभी गलती से या किसी वजह से गलत बात निकल जाए तो उसको उसको एक्सेप्ट कर ले कि मैं उस वक्त गलती पे था, मैंने उस वक्त ये कह दिया, मैं एडमिट करता हूं मैं गलती पे था। इंसान इंसान है, उससे होती है गलती, उस बड़े ना कि नहीं मेरा ये मतलब नहीं था, ये मतलब नहीं था। इंसान खरा होना चाहिए, उसमें अंदर कोई ऐसा ऐसी उसकी पर्सनैलिटी ना हो कि हर दूसरा बंदा गैस ही उसको करता रहे, दूसरा बंदा उसको टटोलता ही रहे उससे। फिर होता क्या है, ऐसी स्टेटमेंट से इत्माद उठ जाता है, आइंदा इंसान फिर यही सोचता है कि पता नहीं इसका ये मतलब था, ये मतलब था। जैसे कोई, जैसे अब हमारे माशरे का हाल है कि जब ग्राहक कोई चीज खरीदने जाता है, वो जब उसको दुकानदार कोई चीज कहता है कि ये ऐसी है, उसके जहन में फौरन आता है कि पता नहीं ऐसी है भी कि नहीं। अब ये इत्माद क्यों उठ गया, उसकी मतलब उस वो इत्माद इसीलिए उठा क्योंकि स्टेटमेंट ऐसी दी जाती हैं माशरे के अंदर। तो स्टेटमेंट की एक अहमियत होती है, मुसलमान जब कोई बात कहता है वो वैसी होती है। इंशाल्लाह इस टॉपिक और क्लैरिफाई करूंगा नेक्स्ट सीटिंग में। तो इसलिए इस पर मेहनत करनी शुरू करें कि मैं जो बोलूं तो सोच के बोलूं, और जो बोलूं वो क्लियर हो, उससे पूरे अगले को मैसेज मिले, उसको उससे अगले को राहत मिले, उसको सुकून मिले, उससे दूसरा शख्स परेशान ना हो जाए, दूसरे शख्स गेस ना करता रहे, ऐसी स्टेटमेंट देता रहूं दूं और इसकी आदत डालूं अपनी जिंदगी के अंदर। तो अल्लाह ताला हमें जुबान का सही इस्तेमाल नसीब कर दे, और इसके जरिए से अपना कुर्ब नसीब फरमाए, अपने से दूरी नसीब फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। थोड़ी देर मुराक्बा करूँ, आंखों को बंद कर ले, सर को झुका ले, जो कुछ दुनिया में उससे हट कर के अल्लाह की याद में डूब। لا إله إلا الله محمد رسول الله. نوعك اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. یا اللہ پاک آپ ہی دونوں جہانوں کے مالک ہیں، خالق ہیں، تمام تعریفیں، تمام بڑائیاں، تمام عظمتیں، تمام خوبیاں، تمام اچھائیاں، تمام پاکیاں آپ کے لیے ہیں. یا اللہ پاک آپ نے رحمت فرمائی کہ یا اللہ پاک ہمیں ایمان نصیب فرمایا، ہمیں مسلمان بنایا. یا اللہ پاک یہ آپ محض لطف و کرم ہے. یا اللہ پاک اپنی رحمت سے یا اللہ پاک دین کی سمجھ نصیب فرما دے، دین کے آداب ہمیں سکھا دے. یا اللہ پاک دین کے آداب میں ہمیں رنگ دے. یا اللہ پاک آپ کیا ہم سے چاہتے ہیں وہ ہم پہ واضح کر دے، جو چاہتے ہیں اس پہ ہمیں عمل پیرا کرا دے. یا اللہ پاک مہر اپنے لطف و کرم سے، یا اللہ پاک کتنا خوبصورت آپ کا دین ہے کہ جس میں ہر ہر چیز کی گائیڈنس موجود ہے، لیکن یا اللہ پاک ہمیں علم حاصل کرنے کا بھی یا اللہ پاک فرصت نہیں، پھر علم کو کے متعلق سوچنے کی، اپنی خرابیوں کے متعلق سوچنے کی بھی فرصت نہیں، اپنی اصلاح کی بھی ہمارے پاس فرصت نہیں. یا اللہ پاک اپنی رحمت سے یا اللہ پاک ہمارے مسئلے کو، ہماری باطنی بیماری کو ہم پر واضح کر دے. یا اللہ پاک اس کے لیے ہمیں وقت فارغ کرنے والا بنا دے. یا اللہ پاک ہمیں جیسے یا اللہ پاک اپنے جسم کی پرورش کی اور اس کی اصلاح کی، اس کو بنانے سنوارنے کی، اور یا اللہ پاک اس کو اس کی کیئر کرنے کی ہمارے ہم فکر کرتے ہیں، ویسے یا اللہ پاک ہمیں اپنی روح کی بھی یا اللہ پاک خیال رکھنے کی، اس کی اصلاح کی، اس کو یا اللہ پاک صحیح کرنے کی یا اللہ پاک فکر نصیب فرما دے. یا اللہ پاک محض اپنے لطف و کرم سے یا اللہ پاک ہمیں اتنا دنیا میں محو نہ کر دے کہ یا اللہ پاک ہماری نظر میں آخرت اوجھل ہو جائے، ہمارا باطن اوجھل ہو جائے، ہماری روح اوجھل ہو جائے، تو اس سے تعلق اوجھل ہو جائے اور زندگی کا سارا سال گزر جائے. اور یا اللہ پاک ہمیں نہ دین کا پتہ چلے، نہ اس کے متعلق ہمیں نہ اس پہ عمل کرنے کی کوئی فکر پیدا ہو. یا اللہ پاک ایسی زندگی سے ہمیں محفوظ فرما، ایسی مصروفیت سے ہمیں محفوظ فرما. یا اللہ پاک ہمیں یا اللہ پاک ایسا بنا دے کہ یا اللہ پاک جو جو تجھ سے تعلق جوڑ کے تیری دنیا کے اندر پھرے، یا اللہ پاک جس کو دیکھ کے یا اللہ پاک لوگ تجھ سے تعلق جوڑیں، تیری یاد ان کے ذہن میں تازہ ہو جائے. یا اللہ ہمیں ایسا چلتا پھرتا مسلمان بنا دے. یا اللہ پاک بحث اپنے لطف و کرم سے ہمارے گناہوں کو معاف فرما دے. یا اللہ پاک اس دین کو نہ جاننے کی وجہ سے ہم نے زندگی کا سارا سال گناہ کیے اور ہمیں پتہ بھی نہیں کہ ہم گناہ کرتے رہے. یا اللہ پاک محض اپنے لطف و کرم سے ان گناہوں کو معاف فرما دے. ہمیں آج کے دن یا اللہ پاک ہمارے دل کو جگا دے، ہمیں آخرت کی فکر پیدا کر دے، ہمیں یا اللہ پاک اپنی اصلاح کی فکر پیدا کر کے یا اللہ پاک اصلاح کے راستے پہ لگا دے. یا اللہ پاک محض اپنے لطف و کرم سے ہمارے برکت والا، وسعت والا رزق یا اللہ پاک نصیب فرما. اور یا اللہ پاک ہمیں ایسی فرصت بھی نصیب فرما کہ جس میں ہم تجھ سے تعلق جوڑیں. یا اللہ پاک محض اپنے لطف و کرم سے یا اللہ پاک دین و دنیا کی کامل نعمتیں نصیب فرما، جسم اور روح کی کامل نعمتیں نصیب فرما، ہر قسم کی بیماری سے، ہر قسم کے مسئلے سے، ہر قسم کی پریشانی سے محفوظ فرما، وہ جسم سے تعلق رکھتا ہو یا روح سے تعلق رکھتا ہو. یا اللہ پاک ہم نے دین کو نہ سیکھا جس کی وجہ سے ہم نے زندگی میں کتنے مسائل کو برداشت کیا، کتنے یا اللہ پاک رشتوں کو خراب کیا، کتنے لوگوں کو دھوکہ دیا، کتنے لوگوں کو نہ جانے یا اللہ پاک مس گائڈ کیا. یا اللہ پاک محض اپنے لطف و کرم سے ان سارے گناہوں کو بھی معاف فرما. یا اللہ پاک ہمیں تو احساس بھی نہیں کہ ہم کتنے گناہ کر چکے، ہمیں تو احساس بھی نہیں کہ یا اللہ پاک کتنے جو زندگی کے عمل تھے ہم اس کو عام سمجھ کے کرتے رہے، حقیقت میں وہ جھوٹ تھے، حقیقت میں گناہ تھے. یا اللہ پاک محض اپنے رقم سے یہ ساری حقیقتیں ہم پہ کھول دے اس سے پہلے کہ وقت ہمارے ہاتھ سے نکل جائے. یا اللہ پاک ایسے لوگوں کا ساتھ کیا موت تک نصیب فرما کہ جو ہمیں احساس دلاتے رہیں کہ ہمارا راستہ صحیح ہے، جو ہمیں احساس دلاتے رہیں کہ ہم کہاں غلطی کرتے ہیں، جو ہمیں احساس دلاتے رہیں کہ ہم نے کیسے اپنی اصلاح کرنی ہے. اللہ پاک ایسے لوگوں کا ساتھ ہمیں موت تک نصیب فرما. یا اللہ پاک گمراہ ہونے سے محفوظ فرما، گمراہ کرنے سے محفوظ فرما. یا اللہ پاک مس گائڈ ہونے سے محفوظ فرما، مس گائڈ کرنے سے محفوظ فرما. یا اللہ پاک جو لوگ مشکلوں، پریشانیوں، غموں میں مبتلا ہیں، یا اللہ پاک تو ان کے غموں کو بہتر جانتا ہے. کوئی مال کی وجہ سے پریشان، کوئی اولاد کی وجہ سے پریشان، کوئی یا اللہ پاک گھر بار کی وجہ سے پریشان، کوئی میاں بیوی کا کسی کے گھر میں مسئلہ ہے، کسی کے پاس یا اللہ پاک روحانی طور پہ ایسے مسائل ہیں جن کو وہ زبان پہ نہیں لا سکتا. یا اللہ پاک جو بھی مسائل ہیں جس کے, یا اللہ پاک تو بہتر جانتا ہے, اپنی رحمت سے ان کو حل فرما دے. سب کو عافیت والی زندگی نصیب فرما, عافیت والی موت اور ایمان والی موت مدینہ پاک کو نصیب فرما. اور یا اللہ پاک عافیت کے ساتھ قبر اور حشر کا معاملہ فرما کہ ہمیں بغیر حساب کے جنت الفردوس نصیب فرما دے. یا اللہ پاک جو خیریں آپ صلی اللہ علیہ وسلم نے مانگی وہ خیریں نصیب فرما, جن شرور سے پناہ مانگی ان شرور سے پناہ نصیب فرما دیجئے. یا اللہ پاک ہر آزمائی سے محفوظ فرما, ہر فتنے سے محفوظ فرما. یا اللہ پاک ہمیں خوش خلقی نصیب فرما دے, ہمیں حسن اخلاق نصیب فرما دے. یا اللہ پاک ہمیں, یا اللہ پاک آپ صلی اللہ علیہ وسلم والا خلق نصیب فرما دے. یا اللہ پاک جمیع اسلامی ممالک کی حفاظت فرما, خصوصاً پاکستان کی حفاظت فرما, اندرونی بیرونی خدشات سے محفوظ فرما. یا اللہ پاک اس بیٹھنے کو سننے سنانے کو قبول فرما لے. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ محمد وآلہ وصحبہ اجمعین وبرحمتک یا ارحم الراحمین.